نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي. خلاصہ قرآن میں سے نویں پارے کا آخری رخ کریں گے سورۃ الانفال کے آغاز سے پارے کے اند تک. بسم اللہ الرحمن الرحیم. يسألونك عن الأنفال قل الأنفال لله والرسول فاتقوا الله وأصلحوا ذات بينكم وأطيعوا الله ورسوله إن كنتم مؤمنين. وہ آپ سے مال غنیمت کے بارے میں پوچھتے ہیں، کہہ دیجئے کہ غنیمتیں تو اللہ اور اس کے رسول کے لیے ہیں، بس تم اللہ سے ڈرتے رہو اور آپس کے تعلقات کی اصلاح کر لو اور اللہ اور اس کے رسول کی اطاعت کرو اگر تم سچے مومن ہو. یہاں سے سورت کا آغاز ہے. سورت الانفال کا مزاج پچھلی سورتوں سے بہت مختلف ہے. غزوہ بدر کے بعد جب مال غنیمت آیا تو مسلمانوں کے لیے یہ پہلا موقع تھا، دشمنوں سے جنگ ہوئی اور اس سے مال ملا، تو سوال پیدا ہوا کہ اس مال کا کیا کریں. تو چند لوگوں کے ذہنوں میں جب یہ سوال آیا، اللہ کے نبی سے پوچھا، تو بجائے اس کے کہ آپ اس کا جواب دیتے فوراً کہ یہ کرو وہ کرو، وہی کے ذریعے یہ سورۃ الانفال کی آیات نازل ہو گئیں کہ ابھی مال کی تقسیم کی بات الگ ہے، اس کو چھوڑ دو، پہلے تم اپنی اصلاح کرو. بہت ہی خوبصورت آیات ہیں یہ، اس لحاظ سے کہ بعض دفعہ لوگ کوئی سوال پوچھتے ہیں تو وہ سوال اس قابل نہیں ہوتا کہ اس کا جواب دیا جائے، کیونکہ ابھی سوال کرنے والے کے اندر اور بھی کئی چیزوں کی کمی ہے. تو اصلاح کی بات کی گئی، تزکیے کی بات کی گئی، ان کی تربیت کی بات کی گئی کہ اگر تم مال کی بات کرتے ہو تو مال ہی سے تو جھگڑے شروع ہوتے ہیں، مال ہی سے تو تعلقات خراب ہوتے ہیں. تو لہٰذا اس کا جواب ملے گا دسویں پارے کی پہلی آیت میں، انشاءاللہ وہاں بات کریں گے. یہاں بات کر دی گی آپس کے تعلقات کی. حقیقت کہے کہ جب لوگ کسی اجتماعی کام پہ جمع ہوتے ہیں، طبیعتوں کا فرق ہوتا ہے، بیک گراؤنڈ کا فرق ہوتا ہے، اور اگر کمیونیکیشن نہ ہو تو بہت ساری چیزوں میں غلط فہمیاں پیدا ہونے لگتی ہیں. تو یہاں کسی گروہ کو مل کر کام کرنے کے بہت سارے سبق بھی سکھائے جا رہے ہیں، جس میں آپس کے تعلقات کی بہتری، بدگمانی نہ ہو، جب آپس میں ایک دوسرے پہ ٹرسٹ نہ ہو، تعلق خراب ہوں تو اچھی بات بھی بری لگتی ہے. کہا پہلے اس کو کرو اور اللہ اور اس کے رسول کی اطاعت کرو. پھر اس کے بعد سچے مومنوں کی بات بتائی جا رہی ہے. انما المؤمنون الذين اذا ذكر الله وجلت قلوبهم. سچے اہل ایمان تو وہ ہیں جن کے دل اللہ کا ذکر سن کر ڈر جاتے ہیں، اور جب ان پر اس کی آیتیں پڑھی جاتی ہیں تو ان کا ایمان بڑھ جاتا ہے. دلوں کا لرزنا اللہ کے کلام کو سن کر، یہ سچے ایمان کی دلیل ہوتی ہے. ہم اپنے ایمان کا پیرامیٹر کتنا ایمان ہے کہ نہیں، اس کو دیکھ لیں قرآن کی آیات کو پڑھ کر ہمارے دل کا کیا حال ہے. قرآن کی آیات پڑھی جا رہی ہیں اور ہم باتیں کر رہے ہوں، ہم کھیل کود رہے ہیں، اور قرآن اپنے معنی اور مفہوم کے حساب سے ہمیں کئی باتوں کے کرنے سے روک رہا ہے اور ہم اس سے رکتے نہیں، یہ دل کی سختی کی بات ہے. تو قرآن کے دوران انسان اپنے دل کو چیک کر سکتا ہے. اور ساتھ ہی ساتھ ایمان کا بڑھنا، حقیقت یہ ہے کہ جب تھوڑی سی چیز ہوتی ہے تو اس میں جوش آتا ہے تو وہ پھولتی ہے. جیسے اگر پتیلے میں آپ 2 لیٹر پانی ڈال دیں، جو ہی جوش آئے گا تو وہ 2 لیٹر کناروں تک آنے لگے گا، اس میں ببل آئیں گے. بالکل اسی طرح جس دل میں سچائی ہوتی ہے، تھوڑا سا ایمان پہلے موجود ہوتا ہے، پھر اللہ کی آیتیں اس کے اوپر پڑھی جاتی ہے تو اس کا ایمان پھر ببل اپ ہوتا ہے. قرآن پڑھنے کے دوران جو دل کی حالت ہے، یا کچھ لوگوں کی کایا ہی پلٹ جاتی ہے قرآن پڑھتے، اس کی وجہ کیا ہے کہ دل میں کہیں ایمان چھپا ہوا تھا اور وہ اللہ تعالیٰ کی توفیق سے اوپر آ گیا. تو فرمایا کہ ان کے دل جو ہیں وہ کانپ جاتے ہیں، لرس جاتے ہیں اور ایمان بڑھتا ہے. دوسری صفت، اور وہ اپنے رب پر اعتماد رکھتے ہیں، جو نماز قائم کرتے اور جو کچھ ہم نے ان کو دیا ہے اس میں سے خرچ کرتے ہیں. یہ سارے کام کرنے کے بعد ٹائٹل ملتا ہے کہ اولئک ہم المؤمنون حقا، ایسے ہی لوگ حقیقی مومن ہوتے ہیں. ہم سب بھی اپنے آپ کو چیک کریں. ایمان کا دعویٰ بہت آسان ہے، لیکن اللہ تعالیٰ سے یہ تصدیق پانا کہ یہ سچے مومن ہیں، یہ اصل کامیابی ہے. کیا ملے گا ان کو؟ ان کے لیے ان کے رب کے پاس بڑے درجے ہیں اور ان کے قصوروں سے درگزر ہے اور بہترین رزق ہے. اس کے بعد اب غزوہ بدر کا تھوڑا سا قصہ ہے، جس موقع پہ یہ آیات نازل ہوئیں. کما اخرجک ربک من بیتک بالحق. اس مال غنیمت کے معاملے میں بھی ویسی ہی صورتحال پیش آ رہی ہے جیسی اس وقت پیش آئی جبکہ تیرے رب نے تجھے حق کے ساتھ نکالا، یہاں سے اگر اس ایک لفظ حق کے کو ہائی لائٹ کر لیں تو نبی صلی اللہ علیہ وسلم پر جتنے الزامات لگتے ہیں کہ آپ نے جنگیں لڑیں اور اس طرح کا کام کیا تو یہاں پتہ چل رہا ہے کہ حق کے ساتھ، اللہ کے حکم کے ساتھ تھا۔ اور مومنوں میں سے ایک گروہ ایسا تھا جس کو یہ سخت ناگوار تھا، وہ اس حق کے معاملے میں آپ سے جھگڑا کر رہے تھے حالانکہ وہ صاف صاف طور پر نمایاں ہو چکا تھا۔ ان کا حال تو گویا کہ یہ تھا کہ گویا اپنی آنکھوں دیکھے موت کی طرف ہانکے جا رہے ہیں۔ ہر گروہ میں ایسے کچھ لوگ ہوتے ہیں جن کو قربانیاں دینا موت کی دعوت لگتا ہے، لیکن اللہ تعالیٰ کا عبادہ کچھ اور ہی تھا۔ وَإِذْ يَعِدُكُمُ اللَّهُ إِحْدَى الطَّائِفَتَيْنِ، یاد کرو وہ موقع جب کہ اللہ تم سے وعدہ کر رہا تھا کہ دونوں گروہوں میں سے ایک تمہیں مل جائے گا۔ تم چاہتے تھے کہ کمزور گروہ تمہیں ملے، وہ کون سا تھا؟ ابو سفیان کا، مال اسباب سے بھرا پڑا، مگر اللہ کا ارادہ یہ تھا کہ اپنے ارشادات سے حق کو حق کر کر دکھائے اور کافروں کی جڑ کاٹ دے تاکہ حق حق ہو کر رہے اور باطل باطل ہو کر رہ جائے۔ خواہ مجرموں کو یہ بات کتنی ہی ناگوار گزرے، اللہ چاہتا تھا کہ اگر مسلمان ابو سفیان کے قافلے سے لڑے بھڑے تو اسلام کو وہ عزت تھوڑی ملنی تھی، کبھی کبھی مال مل جاتا ہے، عزت نہیں ملتی۔ انہوں نے کہا ہاں جی، ہتھیار تو ہے نہیں تھے، ان کو تو جیتنا تھا۔ اللہ نے ایسا ناممکن کام ممکن کر کے دکھایا کہ مال سے بڑی عزت مل گئی، دھاک بیٹھ گئی کہ 313 1000 کے مقابلے میں آگے۔ تو بعض دفعہ انسان آسانیوں کا طلبگار ہوتا ہے، اللہ اس کو مشکلوں میں ڈال کر جامدان کر دیتا ہے۔ اس لیے اللہ کا راستہ جب بھی چوز کرے انسان تو ساتھ کہہ دے کہ اللہ جو حق کا راستہ ہے وہ دے دے، ہم تجھ سے آسانیوں کی بات نہیں کر رہے، ہم حق کی بات کر رہے ہیں۔ مسلمان کسی بھی دور کے ہوں، لیکن ہر بندہ آسانی چاہتا ہے، لیکن اللہ کی ذات جو ہے اس کو پھر بعض دفعہ بڑے ٹائٹل دینے کے لیے بڑی بڑی مشکلات میں ڈالتی ہے۔ یہاں اس کے بعد اب تھوڑا سا تذکرہ ہے میدان جنگ کا۔ اس تستغیثون ربکم فاستجاب لکم، اور وہ موقع بھی یاد کرو جب کہ تم اپنے رب سے فریاد کر رہے تھے، جواب میں اس نے فرمایا کہ میں تمہاری مدد کے لیے پے در پے 1000 فرشتے بھیج رہا ہوں۔ یہ بات اللہ نے تمہیں صرف اس لیے بتا دی کہ تمہیں خوشخبری ہو اور تمہارے دل اس سے مطمئن ہو جائیں، ورنہ مدد تو جب بھی ہوتی ہے اللہ کی ہی طرف سے ہوتی ہے، یقیناً اللہ تعالیٰ زبردست اور بہت زیادہ دانا ہے۔ کیا پتہ چلا کہ فرشتے اتارنے کی اللہ کو کوئی حاجت نہیں تھی، لیکن اگر بغیر فرشتوں کے دشمن مارے جاتے تو تمہیں یقین نہیں آنا تھا کہ یہ کیسے ہوا۔ کام اللہ کے حکم سے ہوتا ہے، چاہے انسان کرے یا فرشتہ کرے۔ اللہ تعالیٰ انسانوں کو دکھانے کے لیے بعض دفعہ حالات پیدا کر دیتا ہے۔ اس کے بعد میدان جنگ کا وہ وقت جب اللہ تعالیٰ کی طرف سے خاص مدد اتر رہی تھی، اس یغشیکم الناس امنۃ منہ، اور وہ وقت جب کہ اللہ اپنی طرف سے غنودگی کی شکل میں تم پر اطمینان اور بے خوفی کی کیفیت طاری کر رہا تھا۔ میدان جنگ، تلواروں کی چھاؤں میں خاموشی، سکون، اطمینان، یہ کیسے؟ یہ اللہ کی طرف سے ہوتا ہے۔ روایت میں آتا ہے کہ نماز میں نیند شیطان کی طرف سے ہے، لیکن میدان جنگ میں نیند، یعنی دکھی حالات، پریشان ہیں، جنگیں ہو رہی ہیں، غم ہے، دشمنوں میں گھرے ہوئے اور بندہ آرام سے سوئے، تو ایمان کی علامت ہے۔ ہم سب اپنے دلوں کو چیک کریں، کوئی مشکل آتی ہے تو اس وقت دل کا کیا حال ہوتا ہے؟ جتنا اچھا ایمان ہوگا اتنی انسان کی کیفیت دکھوں اور غموں میں اچھی ہوگی، ورنہ ہر وقت حال دو حال، یہاں ہو گئے، یہ ہو گیا، بیمار ہیں، مر گئے، کھپ گئے، پیسہ نہیں ہے، تو یہ ایمان کی کمی کی وجہ سے یہ کیفیت پیدا ہوتی ہے۔ اور ساتھ ہی ساتھ جو مسلمانوں کو اللہ تعالیٰ نے نیند دی، اس کے بعد فطری طور پہ انسان صبح اٹھتا ہے تو شاور لینا چاہتا ہے، یہ فطرت کا حصہ ہے، تو اس کے لیے اللہ نے انتظام کیا۔ وَيُنَزِّلُ عَلَيْكُم مِّنَ السَّمَاءِ ایمان، اور اس نے آسمان سے تمہارے لیے پانی برسا دیا تاکہ تم کو پاک کرے اور تم سے شیطان کی ڈالی ہوئی نجاست کو دور کر دے اور تمہاری ہمت بندھائے اور اس کے ذریعے سے تمہارے قدم جما دے۔ اللہ بندے کے کتنا قریب ہے۔ غسل کرنے سے نہ صرف یہ کہ جسمانی طہارت ملتی ہے بلکہ دل بھی پاک ہوتا ہے۔ کبھی آپ آزمانا چاہیں تو اس بات کو آزما لیں، آپ کو بہت کسی پہ غصہ ہو، آپ شاور لے کے دیکھیں، آپ کا آدھے سے زیادہ غصہ ختم ہوگا۔ کسی بات پہ آپ بہت دکھی ہوں، شاور لیجیے، آپ دیکھیے گا کہ آپ اس سے اپنے آپ کو بہت ہلکا پائیں گے۔ کسی سے لڑنے کو دل کرے، کوئی نگیٹو فیلنگ آئے، فوراً شاور لے کے دیکھیں، اللہ تعالیٰ اس طرح جما دیتا ہے اور بندہ ویسے اپنے آپ کو صاف محسوس کرتا ہے۔ آپ بیمار فیل کریں، شاور لے کے دیکھ لیں۔ اللہ نے میدان جنگ میں ان کو غسل کرا کے یہ سارے فوائد ان کو دلا دیے جو اس وقت کی ضرورت ہے۔ پھر فرشتوں کے نزول کا تذکرہ، اس یو ہی ربک الی الملائکۃ، اور وہ وقت جب تمہارا رب فرشتوں کو اشارہ کر رہا تھا کہ میں تمہارے ساتھ ہوں، تم اہل ایمان کو ثابت قدم رکھو، میں بھی ان کافروں کے دلوں میں روب ڈالے دیتا ہوں، بس تم ان کی गर्दनों पर ज़र्ब लगाओ और इनके जोड़ जोड़ पर चोट लगाओ। ये इसलिए कि इन लोगों ने अल्लाह और उसके रसूल का मुकाबला किया, और जो भी अल्लाह और उसके रसूल का मुकाबला करे अल्लाह उसको सख्त पकड़ने वाला है। ये है तुम लोगों की सज़ा, अब इसका मज़ा चखो, और तुम्हें अब मालूम हुआ कि हक का इनकार करने वालों के लिए दोजख का अजाब है। कैसे अल्लाह को गुस्सा आता है उन लोगों पर जो अल्लाह के नबी के रास्ते में रोड़े अटकाते हैं, जो हक के दुश्मन हैं, जो अल्लाह के नबी पर इल्ज़ामात लगाते हैं। ऐसे लोगों को अल्लाह ख़ुद काफ़ी हो जाता है। फिर ईमान वालों को इंस्ट्रक्शंस दी कि अकेले अकेले काम करते हो या मिल के करते हो, देखो कि उसके तरीके क्या हैं। या अय्युहल्लज़ीना आमनू इज़ा लक़ीमतुमुल्लज़ीना कफ़रू ज़हफ़न फ़ला तुवल्लूहुम अल-अदबार। ईमान वालों, जब तुम एक लश्कर की सूरत में कुफार से मामला करो तो इनके मुकाबले में पीठ न फेरा करो। जिसने ऐसे मौके पर पीठ फेरी, हाँ सिवाय इसके कि जंगी चाल के तौर पर ऐसा करे या किसी दूसरी फौज से जा मिलने के लिए, तो वह अल्लाह के गज़ब में घिर जाएगा और इसका ठिकाना दोजख होगा, और वह बहुत बुरी जगह है। मैदान जंग से पलटना कबीरा गुनाहों में से है। क्यों? क्योंकि ऐसे शख्स ने यह साबित कर दिया कि उसको अपनी जान इस्लाम की जान से ज़्यादा प्यारी है। इसलिए इस्लाम ने इस बात की चोट लगा दी। माएँ अपने बेटों को जब जंगों में भेजती थी तो कहती थी कि जब गोली चले तो हमें ख़बर जो मिले वो ये है कि तुम्हारे सीने पर गोली चली है। हमें अगर पता चला कि तुम मैदान जंग में मारे भी गए हो तो हमारी खुशी ख़त्म हो जाएगी। जब हम ये देखें कि पुश्त पे वार लगा है, तो इससे पता चलता है कि नेकी का काम करके पुश्त फेरना इंसान को की हुई नेकी से भी महरूम करता है और उसके लिए हसरत का सबब भी होता है। हम अगर जंग में कोई हालात हैं, कभी दुश्मन को धोखा देने के लिए दो टर्म्स यहाँ इस्तेमाल हुई कि मुतहर्रिफन और मुतहय्यिजन, तो ये जायज़ है। यानी नीयत जैसी होगी वैसा ही काम अल्लाह की तरफ से इंसान के लिए हो जाएगा। और बात यह है कि उस मैदान में एक और बड़ा खूबसूरत वाकया हुआ था, और वो क्या कि जब दुश्मनों की बहुत ज़्यादा हालत तेज़ थी और मुसलमान जो थे वो दबे हुए थे, तो अल्लाह के नबी सल्लम अपने अरीश में से निकले और आपने अपने हाथों में मुट्ठी भर पत्थर लिए और कंकर फेंके दुश्मनों की तरफ। अल्लाह ताला ने अपनी कुदरत से वो कंकर हर काफिर की आँख में डाल दिए, जिसके नतीजे में उनको थोड़ी देर के लिए नज़र ना आया और मुसलमानों को इतनी ही देर में मौका मिल गया और मैदान जंग पर उनका कंट्रोल हो गया। अल्लाह सुबहान तआला यही बात कहते हैं, फ़लम तक्तुलूहुम वलाकिन्नल्लाह कतलहुम, और तुमने उनको नहीं मारा लेकिन अल्लाह ने उनको मारा है। अब रमैता इज़ रमैता वलाकिन्नल्लाह रमा, और तुमने नहीं फेंका जबकि तुम फेंक रहे थे बल्कि असल में तो वो अल्लाह ने फेंका। ये है बंदा मोमिन का हाथ, अल्लाह का हाथ, अल्लाह ताला ईमान वाले का हाथ बन जाता है। नबी के हाथ को अल्लाह अपना हाथ कह रहा है, उसके फेंकने को अल्लाह अपना कह रहा है। और हकीकत है कि यही ईमान की शान है कि इंसान हर नेकी हर कामयाबी को अल्लाह के नाम पर डाल दे। जी अल्लाह का फजल है, जी अल्लाह का एहसान है, ये अल्लाह का हक है। किसी ने चंद दिन पहले फिर मुझसे पूछा ही नहीं, एक दो दिन में किसी ने, अच्छा ये जगह आपने ख़रीद ली है। अच्छा बात साथी होते हैं ना, वो खुशी खुशी फिर इसके जवाब में बताने लग जाते हैं, हाँ जी की है, बड़ी मेहनत की है हमने, बड़े ये किए वो है। तो मैंने उनकी इस बात पे कहा कि हमने ख़रीदी नहीं है ना, तो कहती अच्छा वो लाइए पे ली होगी, क्या बोलते हैं। मैंने कहा नहीं ख़रीदी नहीं है, ये अल्लाह ने तोहफे में दी है, हमने बस वो तोहफा लेने में पकड़ने में जो बात की है वल्ला कि हम नहीं थे ले सकते, ये अल्लाह तोहफे में देता है। अल्लाह ने एक क्लास पूरी हुई, अल्लाह ने कहा चलो ये गिफ्ट आप देंगे तो मैं भी तुम्हें दे देता हूँ, हम नहीं दे सकते। और हकीकत है ये सिर्फ लफ्ज़ नहीं होने चाहिए कि खूबसूरत बोल दें आप, ये दिल की कैफियत बनाएं कि ये तोहफे अल्लाह के हैं, ये इनामत अल्लाह के। अल्लाह एक ख़ास सोच से आपको देता है, अल्लाह ताला आपको एक मकसद से देता है। अल्लाह ने हम में कोई खूबी देखी है या हमारी आजमाइश है या हमारे ऊपर है, लेकिन अल्लाह की ज़ात जब किसी को ऐसी चीज़ें दे, मैंने लोगों को आहें भरते हुए देखा, यकीन करें। अच्छा ऐसे फिर क्या, फिर लोग वो तरीके पूछना चाहते हैं कैसे होता है, तरीका यही है, जो अल्लाह पे डाल देगा अल्लाह ताला उसके मामलात को आसान कर देगा। वलियुबलियल मोमिनीना मिन्हु बलान हसना, ताकि अल्लाह ताला मोमिनों पर एक ऐसी आजमाइश डाले जो अच्छी हो। बेशक अल्लाह ताला खूब सुनने वाला और जानने वाला है। यानी अल्लाह ताला दे के भी आजमाता है, ले के भी आजमाता है। बदर की फतह भी आजमाइश थी, ओहद की शिकस्त भी आजमाइश थी। अल्लाह ताला बंदों को मुश्किल इम्तिहानात में डालता है ताकि बंदों के अंदर सुस्ती ना आ जाए, उलटता फिरता रहता है, हवा लगाता रहता है, कीड़ा आ जाता है, सुस्ती आने लगती है इंसान के अंदर अगर सिर्फ कामयाबियाँ मिले, और मायूसी आने लगती है जब इंसान को सिर्फ महरूमियाँ मिल जाएँ। अल्लाह ताला फरमाते हैं ये तो था मामला तुम्हारे साथ, और काफिरों के साथ क्या हुआ, ज़ालिकुम अन्नल्लाह मुहिनु कैदिल काफिरीन, ये मामला तो तुम्हारे साथ है और काफिरों के साथ मामला तो ये है कि अल्लाह इनकी चालों को कमज़ोर करने वाला है। बाकी अबू जाहल ने जो एक दुआ मांगी उसका तस्करा आगे आ रहा है, इन तस्तफ्तिहु फ़कत जाकुमुल फ़तह, और इन काफिरों से कह दो अगर तुम फैसला चाहते हो तो लो फैसला तुम्हारे सामने आ गया। काबे के खिलाफ को पकड़ के इस शख्स ने दुआएं मांगी कि अल्लाह जो तेरी नज़र में हक पे उसका साथ देना, जो सिला रहमी को मिलाने वाला उसका साथ देना। उन्होंने सोचा सिला रहमी ये कि इनके हर काम में तुम भी शामिल हो जाओ। वो सोचता था मोहम्मद सल्लम कतई रहमी कर रहे हैं जो इस्लाम के नाम पर रिश्तों को और काट रहे हैं। अल्लाह ने फैसला कर दिया, लो आ गया फैसला, अब्बास आ जाओ, अब तो तुम्हारे हक में बेहतर है, वरना अगर पलट कर उसी हमाकत का तुम अदा करोगे तो हम भी उसी सज़ा को दोहरा देंगे। और तुम्हारी बड़ी बड़ी जमातें ख्वाब वो कितनी ही ज़्यादा क्यों ना हों तुम्हारे कुछ काम ना सकेंगी, क्योंकि अल्लाह मोमिनों के साथ है। फतह कैसे मिलती है? या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व रसूलहू, ऐ ईमान वालो अल्लाह और उसके रसूल की इताअत करो, ये है कामयाबी का रास्ता, और उनसे मुंह ना फेर लो और तुम सुनते हो। यानी जितना कोई अल्लाह और उसके रसूल की बात सुनेगा, हुक्म सुनकर उसकी बात से सर नहीं फेरेगा, उतनी अल्लाह की मदद ज़्यादा होगी। वला तकूनु कल्लज़ीना क़ालू समिअना वहुम ला यस्माउन, और उन लोगों की तरह मत हो जाओ जिन्होंने कहा कि हमने सुना हालांकि वो कोई नहीं सुनते। कानों से टकराती है बात दिल में नहीं आती, और हकीकत यह है कि इन शर्रुद्दवाब इंदल्लाहि सुम्मुम बुक्मुन, यकीनन अल्लाह के नज़दीक बदतरीन किस्म के जानवर वो बहरे गूंगे लोग हैं जो अक्ल से काम नहीं लेते। अगर अल्लाह को मालूम होता कि इनमें कुछ भी भलाई है तो वो ज़रूर इन्हें सुनने की तौफीक देता, लेकिन भलाई के बग़ैर अगर वो इनको सुनवाता तो बेरुखी से मुँह फेर जाते। बड़ी ज़बरदस्त आयत है, अल्लाह किसी को अपनी कलाम को सुनने की तौफीक दे दे, ये इस बात की दलील है कि उनमें खैर है। एक आम दर्जे का किसान भी उसी मिट्टी को खोदता कुरेदता और हल डालता है जिसमें जरखेज़ी होती है। कभी आप किसी ऐसे किसान को देखे किसी पथरीली ज़मीन में हल जोत रहा हो, काट रहे फाट रहे कर रहे, भाई क्या करोगे, जब गंदम लगाएंगे तो आप हंसेंगे कहेंगे भाई क्यों वक्त ज़ाया करते हो। तो एक छोटा सा किसान जब ये बात जानता है तो अल्लाह की ज़ात जिसके लिए कोई मिसाल नहीं, क्या उसको नहीं पता मैंने किन को सुनवाना है, किन दिलों में खैर है किन में नहीं? ये कभी ना सोचिएगा कि अबू जाहल में बड़ी खैर थी और अल्लाह ने उसको मरवा दिया, नहीं, सब हुज्जतें तमाम हो गई। अल्लाह उसको ज़रूर सुनवाएगा जिसमें खैर है, इसलिए कभी लोगों की हिदायत से मायूस ना हो। आपको नहीं पता आज का बड़े से बड़ा सरकश और बिल्कुल अल्लाह से दूर शख्स कल कितना बड़ा आमिल बन जाए, इल्म वाला बन जाए, अल्लाह से डरने वाला बन जाए। अल्लाह सुनवाएगा, और जैसे ज़रख़ेज़ ज़मीन को थोड़ा सा सुनवाओ ना तो फ़ौरन बीज आ जाता है, बीज सब्ज़ा आता है। इस तरह कुछ लोग हैं वो बहुत थोड़ा सुनते हैं, हफ्ते में एक ही दिन सुनेंगे, कहीं एक जगह सुनेंगे और उनका रोना धोना ही नहीं ख़त्म होता। और कहीं हम जैसे रोज़ सुनते सुनाते हैं और वो कहते हैं ठीक है ना जी, अब पढ़ लिया, अब और क्या करें, समझ आ गई ये बात, और क्या बस करें। वो सोचते हैं सिर्फ इल्म लेना था, इंफॉर्मेशन थी, ख़बरें थी, हालाँकि कुरान तो दिल की ग़ज़ा है, फ़्रेश रखता है, पानी है, पानी ना पड़े तो चीज़ भी खुश्क होने लगती है, बस ही होने लगती है। तो अल्लाह ताला कहता है अगर मैं उनमें खैर देखता तो उनको ज़रूर सुनवाता, अल्लाह कभी जुल्म नहीं करता। और अगर ऐसे सूखे कठोर दिलाले को सुना भी दे वो कहेगा जी नहीं मुझे मज़ा नहीं आया, और वो मुँह उठा के वहाँ से चल पड़ेगा। या अय्युहल्लज़ीना आमनू इस्तजीबू लिल्लाहि वलिर्रसूलि इज़ा दाअकुम, बहुत प्यारी आयत है। ऐ ईमान वालो अल्लाह और उसके रसूल की पुकार पर लब्बैक कहो जबकि रसूल तुम्हें उस चीज़ की तरफ पुकारे जो तुम्हें ज़िंदगी बख्शने वाली है। ये कौन सी दो पुकार है? अल्लाह और रसूल का बताया हुआ तरीका ज़िंदगी, इसी तरह जिहाद, इसी तरह तबलीग। क्यों? कि असल ज़िंदगी वो है जो अल्लाह ने बताई। अब देखिए कि जो मालिक होता है या जो किसी चीज़ को बनाता है उसका इस्तेमाल का तरीका भी तो वही बताता है ना। आप इस्त्री ख़रीदते हैं उसके अंदर एक बुक मिलती है हाउ टू यूज़ की, आप माइक्रोवेव लेते हैं उसमें मौजूद है, आप उसको फॉलो करेंगे चीज़ ठीक चलेगी। और अगर आप किसी ऐसी मशीन को लाएं जिसमें ग्राइंडिंग के लिए थी, ड्राई थी, आप आते उसको धोने लग जाएं, जल जाएगी ना, धुआं आएगा। किसी में सिर्फ पानी को डालना था तो आप उसमें मसाले पीसने लग जाएं, ख़राब हो जाएगी ना। हमें यकीन है हम इसकी नाफरमानी नहीं करते, तो क्या इस दुनिया के मालिक को नहीं पता था औरत से क्या काम कराने हैं, मर्द से क्या कराने हैं, लिमिट्स क्या हैं, जीना कैसे, मरना कैसे, शादी कैसे, दुख कैसे, गम कैसे, घर कैसे बनाने, तिजारत कैसे, सब पता था। आज वो लोग जो अल्लाह के बताए हुए तरीक़ों पे चलते हैं उनकी ज़िंदगी क्या है, लिमा युहरीकुम, वो जिंदा असल में, बाकी तो बेगार की काट रहे हैं। सिर्फ लोगों के गुलाम बने बैठे, लुक्स के गुलाम, बातों के गुलाम, और इसके बगैर जो ज़िंदगी है वो हकीकत में ऐसी है कि आपका मुलाजिम किसी और के घर का काम करे, फिर आपकी जो उस पर सख्ती आएगी। अल्लाह के बताए हुए तरीके ज़िंदगी को अपनाने में खैर है। औरत औरत बन के रहे, मर्द मर्द बन के रहे, जिस चीज़ का हुक्म है उसको माने, जिससे रुका उससे रुक जाए, तो फिर अल्लाह की मदद आती है। लेकिन वअलमु अन्नल्लाह यहूलु बैनल मरई वक़ल्बिही वअन्नहु इलैहि तुहशरून, और जान रखो कि अल्लाह आदमी और उसके दिल के दरमियान हायल है और उसी की तरफ तुम लपेटे जाओगे। क्या बात है, अल्लाह हायल हो जाता है। बंदा आना चाहता है तो अल्लाह नहीं फिर आने देता, ये इंतकाम है अल्लाह का। निफाक इतनी बुरी चीज़ है कि फिर अल्लाह उस बंदे के और नेकी के बीच में आड़ हो जाता है। वो रात को आपसे वादा करके सोएगा मैं ज़रूर आऊँगा, नहीं आ पाएगा। वो कसम खाएगा मैंने ये करना है, दिल बड़ा चाहता है, बस अब आई किया, अब आई किया, अब किया, नहीं होता। जक्को तक्का करते रहेंगे नमाजों पर, नमाजें ज़ाया होती जाएंगी लेकिन उसको पढ़ने की तौफीक नहीं होगी। अल्लाह ऐसा रास्तान है जो दिलों के अंदर छुपी हुई नीयतों, इरादों, ख्वाहिशात, मकासद, हर चीज़ को जानता है। उसको पता है कि ये बंदे कहाँ हैं, ये भाग नहीं सकते। दिल के अंदर कुछ ऊपर कुछ रखें, कभी नहीं छुप सकते। क़यामत के दिन तो हशर होना ही है, सो होगा, दुनिया में होने लगता है। वअन्नहु इलैहि तुहशरून, और तुम उसी की तरफ समेटे जाओगे। वत्तकू फितनतल्ला तुसीबन्नल्लज़ीना ज़लमू मिनकुम ख़ासा, और बचो उस फितने से जिसकी शामत सिर्फ ख़ास लोगों पर नहीं आती, कि जिन्होंने गुनाह किया हो। ये कौन सा फितना है? ये सुन्नत से इरास का फितना है कि जब लोग अल्लाह के नबी सल्लम की बताई हुई ज़िंदगी के तरीक़ों से इरास करते हैं तो अल्लाह कहते हैं सिर्फ गुनाहगारों पर मेरी पकड़ नहीं होती, मैं ख़ास और आम सब को पकड़ लेता हूँ। और जान लो कि अल्लाह सख्त अज़ाब देने वाला है। वज़कुरिज़न तुम क़लीलुम मुस्तदफून फ़िल अर्ध, याद करो जब तुम थोड़े थे और कमज़ोर जाने जाते थे ज़मीन में, बेजोर समझा जाता था तुमको, जान बचा के फिरते थे, ईमान बचा के फिरते थे, इतनी तंगी तुरशियों से तुमने पहले दौर में वक्त गुजारा। तखाफून या तखत्तफुकुमुन्नास, और तुम्हें तो इस बात का भी डर रहता था कि लोग कहीं तुम्हें मिटा ही ना दें, तुम सर्वाइव नहीं कर सकोगे, तुम अफोर्ड नहीं कर सकोगे। लेकिन फ़ावाकुम वयदकुम बिनसरिही, फिर अल्लाह ने तुमको जगा दी, फिर तुमको उसने अपनी मदद से वो सब कुछ दिया जो तुम्हें चाहिए था, और तुम्हारे हाथ मजबूत किए, तुम्हें अच्छा रिस्क दिया। क्यों? ताकि फ़ख्र करो? नहीं, लअल्लकुम तशकुरून, ताकि तुम शुक्र अदा करो। क्या थे तुम और क्या हो गए? मक्का में क्या थे और मदीना में तुम्हारी क्या शान हो गई? क्या वो मक्का में ये सब नहीं दे सकता था? दे सकता था, लेकिन वो तुम्हें इसलिए मारे पड़वा रहा था ताकि तुम्हारी आंखें खुल जाएं, ईमान पक्का हो जाए, तुम्हारी दिल की ज़मीन इतनी ज़्यादा नरम हो जाए कि फिर मुश्किलात, आजमाइशें, तकलीफ़ें आएँ तो तुम अल्लाह की मोहब्बत को अपने दिल से ना निकाल सको। बचना चाहते हो आज भी अल्लाह ताला की पकड़ से, तो वही तरीका है। और वो क्या कि खयानत ना करना, अपने मकसद के साथ हमेशा सिंसियर रहना। या अय्युहल्लज़ीना आमनू ला तख़ूनुल्लाह वर्रसूल, ईमान लाने वालों, जानते बूझते अल्लाह और उसके रसूल के साथ खयानत ना करो, और अपनी अमानतों में गद्दारी के मुर्तकिब ना हो जाओ, और जान रखो कि तुम्हारे माल और तुम्हारी औलाद हकीकत में सामान आजमाइश हैं, और बेशक अल्लाह के पास तो बहुत बड़ा अजर है। खयानत अल्लाह को बिल्कुल पसंद नहीं। ट्रस्ट को तोड़ना, जो ज़िम्मेदारी लगाई उसको निभा ना सकना, बेवफाई होना, इंसान भी हो सकता है, कोई जमात हो सकती है, कोई गिरोह, कोई हुकूमत, उम्मत मुस्लिमा, जहाँ इंसान अपने दीन से नॉन सीरियस होगा अल्लाह की मदद उठ जाएगी। और अमूमन माल और औलाद दो चीज़ें हैं जो इंसान को अल्लाह के दीन के तकाज़ों में ख़यानत कराते हैं, जानते बूझते भी कभी और कभी मजबूर होके। का याद रखो, ये आजमाइश है। फितना कहती उस चीज़ को है कि जो चीज़ हो बड़ी अच्छी लेकिन उसका गलत इस्तेमाल बंदे को नुकसान दे। मतलब ब्लेंडिंग मशीन अच्छी चीज़ है ना आपके सहूलत के लिए, लेकिन अगर आप उसका गलत इस्तेमाल करें या उसका ब्लेड उसको हाथ में पकड़ लें चलते चलते में, तो आपका हाथ कट जाएगा ना। तो इन औलादों और मालों को सही इस्तेमाल करना, अल्लाह ताला फिर बहुत कुछ देगा। अल्लाह ताला यही हमें बताता है कि ये तो हैं फितना बनेंगे जब तुम अल्लाह की बात नहीं मानोगे, और अल्लाह के पास तुम्हें देने के लिए बहुत कुछ है, तुम ले ही नहीं सकते इतना कुछ, करें क्या? ये हाईलाइट करने के काबिल आयत है। يا أيها الذين آمنوا إن تتقوا الله يجعل لكم فرقانا. ایمان لانے والو، اگر تم اللہ سے ڈرتے ہوئے زندگی بسر کرو گے، اللہ تمہیں ایک فرقان دے گا، ایک کسوٹی دے دے گا، کرائٹیرین دے گا، اچھے برے کا فرق پتہ چلے گا. یہ فرقان بڑی قیمتی چیز ہے، مانگنے والی چیز ہے. آپ سونا چاندی ہیرے جواہرات مانگے نہ مانگے، یہ فرقان ضرور مانگ لیں کہ اللہ ہمیں لوگوں کو پرکھنا آ جائے، حق کے باطل کے پتہ لگ جائے، سچا کون ہے جھوٹا کون ہے پتہ لگ جائے. اے اللہ بتا تو کس چیز سے خوش ہے، تو کس سے نہیں، حلال کے حرام کے. آج تو دنیا میں دین بھی ایسا مغلوط لگتا ہے، ہم کہتے ہیں نہیں ایسے یہ زیادہ ہی سختی کرتے ہیں، اصل دین تو دیکھو وہ بھی تو دیندار ہے نا، وہ بھی تو یہ کرتے ہیں. تو فرقان مانگیے کہ اللہ جو تجھے پسند ہے نا وہ دے دے، پوری شریعت سین میں لائیے، نماز روزہ حج زکوٰۃ پردہ اور رہن سہن شادی غمی سب کچھ ٹپس پہ گنے، پھر اللہ سے پوچھے اللہ تو بتا بھلا یہ شرک ہے کہ نہیں. توحید سے بات شروع کریں. اللہ یہ جو قبروں پہ جاتے ہیں، لوگ قبر پہ جا کے کہتے ہیں ہم شرک نہیں کر رہے، لوگ غیر کے آگے سجدہ کر کے کہتے ہیں شرک نہیں کر رہے، باقی چیزوں کی تو بات چھوڑیں، پوچھیں اللہ یہ شرک ہے کہ نہیں، تو میرے دل میں ڈال دے. آ جائیں نماز پہ، اچھا نماز پڑھوں نہ پڑھوں، اچھا کچھ نہیں ہوتا، اللہ معاف کرتا ہے. ایک ایک چیز پہ آتے جائیں، معاملات پہ، معاشرت پہ، معیشت پہ، اللہ سود حلال ہے حرام، اللہ تو بتا بھلا یہ گھر لے سکتی ہوں نا. اللہ بس نہیں لاٹ کریں اللہ سے، نہیں اللہ تعالیٰ پلیز آپ مجھے بس آپ مجھے بتا دیں سیدھا سیدھا، مجھے نہیں اتنی سمجھ، میں اتنی عقل مند نہیں ہوں کہ میں اشارے سمجھوں، آپ بتا دیں بھلا میرے لیے یہ جائز ہے نا، اچھا ویسٹ میں رہتی ہوں یہ پہن سکتی ہوں یہ کھا سکتی ہوں. یقین کریں آپ دو چار دن ذرا ایک دو مہینے اسی ایکٹیویٹی پہ رہیں، اللہ سے اتنے لاڈ کریں اللہ آپ کو فرقان دے دے گا، پھر آپ کا دل ٹھک جائے گا. اللہ مجھے نہیں خواہشوں پہ رکھنا، مجھے کوئی پرواہ نہیں لوگ مجھے کیا کہتے ہیں، اللہ نقاب ہے کہ نہیں، سچ ہے کہ نہیں، کچھ نہیں بھی تو کرتے کیا کروں، بس اللہ تعالیٰ آپ مجھے بتا دیں. آپ دیکھیے دو چار دن میں جواب آ جائے گا آپ کو. فرقان مانگیے. وَيُكَفِّرَنْكُمْ سَيِّئَاتِكُمْ، پھر اللہ تمہاری برائیاں بھی دور کر دے گا اور تمہارے قصوروں کو معاف کر دے گا، بچتے بچاتے بھی گناہ ہو جائیں گے اللہ معاف کر دے گا، کیونکہ وہ بڑے صاحب فضل ہے. اس کے بعد ہجرت کی رات، دشمنوں کے پروپیگنڈے اور آپ کے قتل کی سازشیں. وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا لِيُثْبِتُوكَ أَوْ يَقْتُلُوكَ أَوْ يُخْرِجُوكَ، اور وہ وقت بھی یاد رکھنے کے قابل ہے جب کہ حق کے منکر آپ کے خلاف تدبیریں سوچ رہے تھے. کیسے اللہ کے نبی کے قتل کے منصوبے تھے اور ہمارے لیے تو ایسا کچھ بھی نہیں، پھر بھی ہم پریشان دکھتے ہیں. ان کی سازشیں کیا تھی کہ آپ کو قید کر دیں یا قتل کر دیں یا جلا وطن کر دیں، وہ اپنی چالیں چل رہے تھے اور اللہ اپنی تدبیر کر رہا تھا، کیونکہ اللہ تو بہترین تدبیر کرنے والا ہے. کیسے کی تدبیر؟ کہ آپ کو ہجرت کا حکم دے دیا. وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا، اور جب ان کو ہماری آیات پڑھ کر سنائی جاتی ہیں تو کہتے ہیں ہاں جی سن لیا ہم نے، ہم چاہیں تو ایسی باتیں ہم بھی بنا سکتے ہیں، یہ تو پرانی باتیں، نتھنگ از نیو، کوئی خاص بات تو نہیں پتہ چلی، سب کچھ تو پہلے ہی پتہ تھا. وَإِذْ قَالُوا اللَّهُمَّ، یہ بھی ابو جہل کی دعا کی طرف اشارہ ہے، اس نے یہ دعا بھی کہتے ہیں کہ کی تھی. وَإِذْ قَالُوا اللَّهُمَّ إِنْ كَانَ هَذَا هُوَ الْحَقُّ مِنْ عِنْدِكَ، اور وہ بھی یاد کرو جو بات انہوں نے کہی تھی کہ خدایا اگر یہ دین واقعی حق ہے تیری طرف سے، یعنی جو محمد صلی اللہ علیہ وسلم لائے، تو ہم پر آسمان سے پتھر برسا دے جو کوئی دردناک عذاب ہم پر لیا. دیکھیے کسی کو اپنی سچائی کا یقین ہوگا پھر ہی مانگے گا نا کہ میرے اوپر آسمان سے پتھر آئیں. اس سے اور دکھ ہوتا ہے کہ مخالفت کرنے والوں کو خود نہیں پتہ ہوتا کہ وہ غلط ہے. اس وقت اللہ ان پر عذاب نازل کرنے والا نہ تھا جبکہ تو ان کے درمیان موجود تھا. یہ وجہ نوٹ کر لیجئے کہ کسی بستی میں عذاب نہ آنے کی کیا وجوہات ہے. پہلی وجہ کہ اس کے اندر کوئی نبی ہو، انت فیہم، اللہ کے نبی آپ مکہ میں موجود ہیں، ہم ان پہ عذاب بھیجیں نہیں ہوگا. وما کان اللہ معذبہم ویستغفرون، اور دوسری وجہ کہ اللہ کا یہ بھی عقائدہ نہیں کہ جب تک لوگ استغفار کرتے رہیں اور اللہ ان پر عذاب بھیجے یا ان کو عذاب میں مبتلا کر دے. وَمَا لَهُمْ أَلَّا يُعَذِّبَهُمُ اللَّهُ، اب تو دونوں باتیں ختم، مکہ سے آپ نکل گئے اور جو نیک لوگ تھے وہ بھی چلے گئے، عذاب آ گیا ان کے اوپر. پھر کچھ لوگ ایسے تھے جو بیچ میں وہاں رہتے تھے، ابھی دیندار تھے، ان کی وجہ سے عذاب رکا رہا، وہ بھی چلے گئے. بالآخر مکہ میں ایک بڑا زبردست عذاب آیا. تو اللہ تعالیٰ کہتے ہیں بھلا کوئی وجہ ہے عذاب نہ بھیجنے کی؟ کیوں کہ اب کیوں نہ وہ عذاب نازل کرے؟ اس لیے کہ اس کے اندر وہ لوگ اب ہیں کہ جو اللہ کے راستے سے روکتے ہیں، حالانکہ وہ اس کے ولی نہیں. یعنی یہاں مکہ میں جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے ہجرت کرنے کے بعد کے حالات تھے نا، تھوڑی سی یہاں بات چل رہی ہے اسی کے بارے میں کہ اب عذاب کیوں نہ نازل کرے جبکہ وہ مسجد حرام کا راستہ روک رہے ہیں. یعنی انہوں نے لوگوں پہ اتنا پرسیکیوشن کیا، اتنا ظلم کیا کہ ان کو وہاں عبادت کے لیے نہیں آنے دے رہے، حالانکہ وہ اس مسجد کے جائز متولی نہیں ہے. ان کے جائز متولی تو صرف وہ ہو سکتے ہیں کہ جو تقویٰ والے ہیں۔ اس سے پتہ چلتا ہے کہ مسجدیں تقویٰ کی بنیاد پہ چلتی ہیں، صرف اجارہ داری کے نام پہ نہیں چلتی۔ پھر ان کی عبادت کرنے کے طریقے پہ تنقید ہے، ولیکن اکثرہم لا یعلمون، مگر اکثر اس میں سے اس بات کو نہیں جانتے۔ انہوں نے عبادت کو تماشا بنا لیا تھا، کھیل تماشا تھا۔ کیا کہ یہ وہ لوگ ہیں، بیت اللہ کے پاس ان کی نماز کیا ہوتی ہے؟ بس سیٹیاں بجاتے ہیں اور تالیاں پیٹتے ہیں۔ بس اب لو اس عذاب کا مزہ چکھو، اور اس حق کے انکار کے جرم میں جو تم کرتے تھے۔ جن لوگوں نے حق کو ماننے سے انکار کیا، وہ مال اللہ کے راستے میں خرچ کرتے ہیں۔ کیوں کرتے ہیں بھلا؟ تاکہ لوگوں کو اللہ کے راستے سے روکیں، اور ابھی وہ اور بھی خرچ کرتے رہیں گے۔ اشارہ ہے کہ یہ اخد میں پھر آئیں گے، مگر آخر کار یہی کوشش ان کے لیے پچھتاوے کا سبب بنے گی۔ پھر وہ مغلوب ہوں گے، پھر وہ کافر جہنم کی طرف گھیر لے جائیں گے، تاکہ اللہ گندگی کو پاکیزگی سے چھانٹ کر الگ کر دے، اور ہر قسم کی گندگی کو ملا کر اکٹھا کرے، پھر اس پلندے کو اٹھا کر جہنم میں جھونک ڈالے۔ اور اثر خسارے میں پڑنے والے، دیوالیے میں پڑنے والے یہی لوگ ہیں۔ اللہ ایسے لوگوں کو کاغذوں کے تومار کی طرح پھینک دے گا آگ میں۔ جہنم کیا ہے؟ ٹریش کو جلانے والا کمرہ۔ اللہ تعالیٰ ہم سب کو محفوظ رکھے۔ قل للذین کفروا، اے نبی ان کافروں سے کہہ دو، اگر اب بھی باز ہو چکے ہیں تو جو کچھ پہلے ہو چکا ہے اس سے درگزر کر لیا جائے گا، لیکن اگر وہ دوبارہ پچھلے والے کام کریں گے تو جو پچھلی قوموں کے ساتھ ہوا وہ عادت ہے ان لوگوں کی بھی، سب کو پتہ ہے۔ اور اے ایمان والو، ان کافروں سے جنگ کرو یہاں تک کہ فتنہ باقی نہ رہے اور دین پورے کا پورا غالب آ جائے، اللہ کے لیے ہو جائے۔ پھر اگر وہ فتنے سے رک جائیں تو ان کے اعمال کا دیکھنے والا اللہ تعالیٰ موجود ہے، جو تمہارا سرپرست اور بہترین حامی و مددگار ہے۔ کس طریقے سے اللہ تعالیٰ اپنے نبی کو اس میں انسٹرکشنز دیتے ہیں، تو یہاں تک پارہ پورا ہوتا ہے۔ ہمیں ان آیات کو ایک سٹریچ میں پڑھتے ہوئے بہت زیادہ اپنا محاسبہ بھی کرنا چاہیے کہ کل جو باتیں تھیں آج بھی وہی ہیں اسلام کے نام پہ، تو ہم بھی اگر وہ کریں گے تو ہمارے ساتھ بھی وہی معاملہ ہو سکتا ہے جو پہلوں کے ساتھ ہوا۔ اللہ تعالیٰ ہماری اصلاح فرمائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔